घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रुभा लेप्चोबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सात नम्बर प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक धनगढी मुलुकभर सिन्डिकेट अन्त्य भइरहँदा प्रदेश सातमा ट्याङ्करको सिन्डिकेट थाल।
केही दिन यता कञ्चनपुर लगायत आसपासका क्षेत्रमा निरन्तर पानी पर्न थालेपछि किसानहरू समस्यामा। अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरकारवालालाई जानकारी।
तयारी पुरा नहुँदा जिल्ला स्तरका सरकारी कार्यालय खारेजीमा ढिलाइ। नेपालको आर्थिक वृद्धि दर 4.9%
र महेन्द्रनगर र काठमाडौँ बीचको खेल वर्षाका कारण नतिजाविहीन।
खुसीको खबर, अल्का अस्पताल काठमाडौँका डायबिटिज थाइराइड हर्मोन विशेषज्ञ तथा फिजिसियन डाक्टर अंशुमाली जोशीका सहायक डाक्टर बजरंग कुमार रौनियाल MBBS KUMD इन्डोक्राइनोलोजी
वैशाख 1 गते आउँदै हुनुहुन्छ।
मधुमेहका लक्षणहरू पिसाब धेरै लाग्नु, शारीरिक थकान हुनु, टाउको दुख्नु, भोक लाग्नु, आँखा धमिलो हुनु, हृदयको गति बढ्नु, छटपटी हुनु, रिङ्गटा लाग्नु, तौल बढ्दै जानु वा घट्दै जानु। थाइराइडका लक्षणहरू शरीरको तौल बढ्नु, घट्नु, निन्द्रा नलाग्नु, धेरै जाडो गर्मी लाग्नु, धेरै पसिना आउने वा नआउने, आँखा बाहिर निस्के जस्तो देखिनु, महिलाहरूको महिनाबारीमा गडबडी हुनु वा रगत देखिनु, धेरै अत्तिनु, मुटुको धड्कन बढ्नु, मांसपेशी दुख्नु, गर्भ बस्न नसक्नु। हाम्रो यहाँ नेपाल औषधि व्यवस्था विभागमा दर्ता भएका सम्पूर्ण किसिमका औषधिहरू उपलब्ध छन्। JK मेडिकेयर एन्ड क्लिनिक, अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन 0795252656, मोबाइल 9848773066 र 9848752095।
अब सुन्नुहोस् पुरा समाचार। प्रदेश नम्बर 7 का सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 7 नम्बर प्रदेशका प्रमुख मोहनराज मल्लले पहिलोपटक सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। मानव संसाधन क्षमताको अभिवृद्धि तथा सहभागितात्मक विकास पद्धतिको अवलम्बन गरी संविधानले अङ्गीकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत वञ्चित करणका परेका फरक क्षमता भएका ज्येष्ठ नागरिक, मुक्त कमैया, महिला तथा बालबालिका, एकल महिलाको उत्थान र विकास तथा द्वन्द्व पीडितहरूको उत्थान एवं सामाजिक पुनर्स्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवाधिकारको सुनिश्चित गर्ने लक्ष्य लिएको छ। समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्य गर्दै सम्पूर्ण महिलाहरूको समानुपातिक समावेशी सिद्धान्तका आधारमा उनीहरूको क्षमता लगायत चतुर्भुज विकास गर्न विभिन्न कार्यक्रम गरी सञ्चालन गरिने जनाएको छ। छुवाछुत, छाउपडी, बोक्सी, लैङ्गिक हिंसा जस्ता कुरीति र कानूनले वर्जित गरेका कुप्रथाको अन्त्य गर्न सरकारवालाहरूलाई प्रोत्साहित गरी प्रदेश स्थानीय तहका जनप्रतिनिधि सहित गाउँ बस्ती सहरमा सामाजिक रूपान्तरण अभियान चलाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। करिब 7 पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रममा चेलीबेटी बालबालिका बेचबिखन मानव ओसार पसार कार्य रोक्न विशेष कार्यक्रम ल्याइने जनाइएको छ। दलित समुदायको चतुर्भुज विकास मुक्त कमैया, हलिया, हरुवा चरुवा, भूमिहीन, विपन्न वर्ग, किसान एवं वादी समुदायलाई नेपाल सरकारले गरेको प्रमाणीकरण र वर्गीकरणको आधारमा व्यवस्थित गरी रोजगार तथा अन्य आय आर्जनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। प्राविधिक एवं व्यावसायिक शिक्षा तथा सिपमूलक तालिमलाई प्रोत्साहित गरी युवाहरूलाई रोजगारी र स्वरोजगारीका लागि टेवा पुर्याइनेछ। व्यावसायिक, सिपमूलक, प्राविधिक लगायतका शिक्षाको गुणस्तर कायम गर्न विशेष नीति ल्याइनेछ। साथै खुला विश्वविद्यालयमा नेपाल सरकारको नीति लागू गरिने जनाइएको छ।
यसैबीच फोहोर मुक्त स्वच्छता 7 नम्बर प्रदेशको प्रतिबद्धता भन्ने नारालाई साकार पार्न तत्कालै स्थानीय तह, समुदाय र सरकारवालाहरूको सहभागितामा अभियान चलाइने। परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार भन्ने नारासहित अनुत्पादक कृषि क्षेत्रलाई आधुनिकीकरण, प्रविधि युक्त एवं व्यावसायीकरण गर्न प्रदेश सरकारले समन्वयमा आधारित विषयगत क्षेत्रसँग मुख्यमन्त्री कृषि कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाएको छ। सरकारको नीति तथा कार्यक्रममा प्रदेश नम्बर 7 को समृद्धिको आधार जलविद्युत, जडीबुटी, जङ्गलको विस्तारलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। नेपालसँग सीमा जोडिएका भारततर्फका मुख्य नाकाहरू मोहना, धनगढी, गड्डाचौकी, महेन्द्रनगर, डडेलधुरा, दार्चुला, झुलाघाट, बैतडी र चीनसँग सीमा जोडिएको टिङ्कर, दार्चुला तथा बझाङको उरै नाकालाई व्यवस्थित बनाउन संरचनात्मक सुधारमा सहयोग गर्ने उल्लेख गरिएको छ। राष्ट्रको चौथो अङ्गको रूपमा रहेको सञ्चार जगतको हक अधिकार, सुरक्षा तथा प्रोत्साहनको लागि सञ्चार मैत्री कानुन निर्माणका साथै कार्यक्रम तर्जुमा गरिने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोही टोल फ्री नम्बर मार्फत हेलो सिएम कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
मुलुकभर सिन्डिकेट अन्त्य भइरहँदा प्रदेश नम्बर सातमा ट्याङ्करको सिन्डिकेट यथावत रहेको छ। ट्याङ्करमा लगाएको सिन्डिकेटका कारण बेला बेलामा पेट्रोलियम पदार्थको चरम अभाव हुने गरेको छ। पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले ट्याङ्कर थप्न नबान्दा एक दुई ट्याङ्कर बिग्रिँदा वा पेट्रोलियम पदार्थको माग बढेका बेला अभाव हुने गरेको हो। प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढीमा नेपाल आयल निगमको 40 वर्ष पुरानो डिपो रहेको छ। उक्त डिपोमा डिजेलको भण्डारण क्षमता 1520 किलोलिटर अथवा 1520,000 लिटर र पेट्रोलको 60,000 लिटर मात्रै रहेको छ। डिपोभित्रै रहेको मट्टीतेलको 76,000 लिटर क्षमताको ट्याङ्की खाली रहेको छ। मट्टीतेलको माग न्यून भए पनि उक्त ट्याङ्की खाली भएको हो। प्रदेश नम्बर सातमा डिजेलको प्रतिदिनको खपत 4 लाख लिटर र पेट्रोल झन्डै दैनिक 1 लाख लिटर रहेको आयल निगमको तथ्याङ्क रहेको छ।
कञ्चनपुरको गुलरिया नगरपालिकाको दोस्रो नगरसभा तथा विधेयक अधिवेशन सम्पन्न भएको छ। नगरसभामा कृष्णपुर नगरपालिकाको समग्र विकास निर्माणका सवालहरू र समसामयिक विषयमा छलफल भएको छ। नगरसभामा नगरपालिकाका नियमित कामहरूलाई प्रभावकारी रूपले सञ्चालन गर्नका लागि आवश्यक पर्ने 3 वटा ऐन पारित गरेको जानकारी नगर प्रमुख कर्णबहादुर हमालले दिनुभयो। पारित भएका ऐनहरूमा सरकारी ऐन 2074, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2074 र आर्थिक कार्यविधि ऐन 2074 रहेका छन्। त्यसै गरी बैठकमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको बारेमा समीक्षा समेत गरिएको छ। उक्त सभामा नगरसभामा समसामयिक सवालमा छलफल भएको थियो, साथै विभिन्न नीतिगत निर्णयहरू समेत गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो।
केही दिन यता कञ्चनपुर लगायत आसपासका क्षेत्रमा निरन्तर पानी पर्न थालेपछि किसानहरूलाई समस्या सिर्जना भएको छ। गाउँबाली भित्राउने समयमा 81.4 दिन अघिदेखि मौसममा आएको खराबीका कारण वर्षदिन खाने अन्न भित्राउन नपाउँदा किसानहरू चिन्तित बनेको कृषक गीता चौधरीले बताउनुभयो। मौसम परिवर्तनका कारण केही दिन यता पानी पर्ने क्रममा बढिरहेको छ। पानी पर्ने क्रममा अझै केही दिन रहन सक्ने मौसम पूर्वानुमान शाखा फिल्ड अन्तर्यले जनाएको छ। गाउँबाली भित्राउने समयमै परेको पानीका कारण यस वर्ष गहुँ उत्पादनमा समेत गिरावट आउने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष गहुँ छर्ने बेलामा पनि पानी नपरेको र बाली पनि त्यति राम्रो नभएको अवस्थामा 81 कृषकहरूले गहुँ बाली भित्राउने बेला प्रकृतिले साथ नदिँदा गहुँ उत्पादनमा 50% गिरावट आउने अनुमान कार्यालयले गरेको छ। कृषकहरू भने राज्यले केही सहुलियत दिनुपर्ने आशमा बसेका छन्। अन्यथा थोरै जग्गा हुनेहरू भोकमरीको चपेटामा पर्ने पिरमा पिरो लिँदै आएका छन्।
यसै विषयमा गहुँ बालीमा भएको नोक्सानी र राज्यले के सहयोग गरिदिए हुन्थ्यो भन्ने विषयमा तयार पारेको यो रिपोर्ट अबको प्रस्तुत।
प्रभाव त कृषकहरूलाई असाध्यै नै परेको छ। ताकि हामीले भित्राइराखे बेलामा पानी परेको छ, यो पानीले गर्दाखेरि जो पाकिएको जो राम्रोसँग बाली जो भित्राउने बेलामा नै यो प्रकारले पानी पर्नु भनेको कृषकहरूको लागि किसानहरूको लागि दुःखदका।
गहुँ छर्ने बेला पनि सरकारले मल खाद समयमै नदिनु अनि गहुँ छरिसकेपछि पानी समयमै नपर्नु र अहिले आएर गहुँ भित्राउने बेलामा पानी परेर जुन किसिमको समस्या परेको छ किसानहरूलाई, यस विषयमा सम्बन्धित निकायलाई तपाईँ के भन्न चाहनुहुन्छ?
यो सम्बन्धमा मुख्यतया के हुन्छ भने प्रधान मुलुकलाई नै आत्मनिर्भर बनाउनको लागि कृषि प्रधान मुलुकसँग सम्बन्धित कृषकहरूलाई आवश्यक पर्ने कृषि सामग्रीदेखि लिएर मल खाद बिउ बिजनदेखि लिएर हामीले समयले समयमा नै हामीले उपलब्ध गराउन सक्नुपर्छ एउटा कुरो। अर्को कुरो के हो भने योसँग भएका जुन प्रविधि या कृषि गर्ने तौर तरिकाको सवालमा आधुनिक तरिकाबाट उत्पादन गर्न सक्यो भने त्यो प्रकारले उत्पादन पनि वृद्धि हुन्छ। उत्पादन वृद्धि सँगसँगै के हुन्छ भने जो बाहिरीबाट आयात गर्नुपर्ने जो कृषि सामग्रीहरू छन्, धान गहुँदेखि लिएर चामलका कुराहरू छन्, यसलाई आत्मनिर्भर बनाउनको लागि सर्वप्रथम नेपाल सरकारले कृषकहरूलाई दिनुपर्ने सेवा सुविधाहरूको हकमा समयमा नै मल बिउ खाटहरू दिनुपर्ने अवस्था हुन्छ। त्यससँग सिँचाइसँग त्योसँग सम्बन्धित सिँचाइका कुराहरू व्यवस्थापन गर्नको लागि नेपाल सरकारले नै त्यसका समयमा नै उपयुक्त र व्यवस्थापनका लागि कृषकहरूलाई अब राहत या राहत सँगसँगै अन्य व्यवस्था पनि गर्न पाउँदा राम्रो हुन्थ्यो भन्ने मेरो बुझाइ हो।
हजुर, यो गहुँको समर्थित मूल्य पनि अहिलेसम्म तोकिएको छैन, यसले पनि त किसानहरूलाई समस्या त पर्ला नि, होइन?
हो, योसँग म सहमत। निश्चित रूपमा समयमा वस्तुको मूल्य गहुँको मूल्य निर्धारण गर्न सक्यो भने त्यो प्रत्यक्ष सरोकारवाला कृषकहरूसँग आइपुग्छ। यदि समयमा नै त्यो प्रकारले सोक्न उचित मूल्य निर्धारण गर्न सकिएन भने वास्तविक किसानहरूको हातमा नगइकन बिचमा जो व्यापारीहरू जो अन्य उद्योगीहरू छन् उहाँहरूबाट उहाँहरूको मार्फतमा आइपुग्छ। तै पनि के हुन्छ भने स्वदेशी उद्योगपतिहरूको हातमा गयो भने स्वदेशी पुँजीलाई वृद्धि गर्न सक्यो भने हुन्थ्यो। तै पनि बाहिर यो के हुन्छ भने समयमा एउटा कुरो समयमा वस्तुको मूल्य निर्धारण हुँदैन एक, दोस्रो कुरो उत्पादित वस्तुलाई स्वदेशी उद्योगहरूमा त्यो प्रकारलाई समुचित ढङ्गबाट व्यवस्थापन गर्न सकिएको हुँदैन, जस कारण यो सरकारले निश्चित रूपमा नीति निर्माण गरेर कार्यक्रम समयमा त्यो प्रकारले गर्न सक्ने तौर तरिकाबाट नै अब अहिलेको मुख्यतया तिन तहको जो प्रकारले स्थानीय तहको छ त्यसपछि प्रादेशिक सरकार छ त्यो अब केन्द्रीय सरकार छ यो तिनवटा सरकारमा तिन तहमा बनेको सरकारले यथोचित तरिकाबाट समयमा नै गर्न सक्यो भने एउटा ठायत्व पनि प्रदान गरेको छ भने अर्कोतिर सम्पूर्ण ठाउँबाट हामीले उत्पादनलाई वृद्धि गर्नका लागि अब नवनिर्वाचित पदाधिकारीहरूबाट एउटा तदारुकताका साथमा नीति नियम बनाएर कार्यक्रम बनाएर मूर्त र ठोस रूपमा निर्धारण गरेर गयो भने निश्चित रूपमा एउटा प्रकारले बनाउन सकिन्छ भन्ने नै मैले आशा लिएकै छु।
हजुर हजुर त एउटा किसान पनि हो भनेपछि यो गहुँबाली भित्राउने बेला जुन किसिमले पानी परेर गहुँबाली नष्ट भएको छ अर्थात् गहुँबालीमा क्षति पुगेको छ यो क्षतिमा पुगेका अर्थात् पीडित भएका किसानहरूलाई चाहिँ सरकारले कस्तो किसिमको क्षतिपूर्ति दिइदिए हुन्थ्यो जस्तो हजुरलाई लाग्छ त?
यो सवालमा अहिले प्रसङ्गवश भन्दाखेरि कृषकहरूको मनोविज्ञान कस्तो छ भने असाध्यै मात्रामा वर्ष दिनमा छ छ महिनामा जो उत्पादन मिहिनेतका बावजुदमा कृषकहरूको उत्पादन वृद्धिमा जो मिहिनेत गरिराख्नु भएको छ यो प्रकारले अब जीवनयापनकै लागि कृषकहरूमा अब एउटा कुरो के भनौँ भने राहत या बाली बिमा भइदिएको भए राम्रो हुन्थ्यो। अब क्षति सोमा जुन प्रकारले क्षति भएको छ क्षति सम्बन्धीको क्षतिपूर्तिको व्यवस्थापन गरिदिएको भए राम्रो हुन्छ एउटा कुरो र योसँग व्यवस्थापन गरिदियो भने एउटा कुरो के भने कृषकहरूको जो इन्भल्भ छ कृषकहरू नै लगनशीलतामा जो जोटिया मेहनतका साथमा लागेका छन् उहाँहरूको आफ्नो मेहनतप्रति कदर पनि हुन्छ आफ्नो मेहनतप्रति कदर भइसकेपछि उत्पादनमा विकास हुन्छ उत्पादित वस्तुहरूलाई समयमा त्यो प्रकारले अब दैविक प्रकृतिसँग जो क्षति पुग्न गएको छ त्यसमा राहतको कुराहरू छ त्यसपछि अहिले नभए तापनि आगामी दिनमा हुनसक्ने जो बाली बिमाको छ बाली बिमाहरू गरिदियो भने त्यो प्रकारले उपयुक्त हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। गहुँबाली भित्राउने बेलामा परेको पानीले तपाईँले कस्तो असर पुर्यायो भनेर आज हामीले किसानहरूको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मानमती छन् त गाउँबाली भित्राउने बेला परेको यो पानीले सहरस किसानहरूलाई धेरै मार्ग पारेको छ। त्यो पानीले गर्दा गहुँ भिजे सबै नोक्सान भयो दोस्रो भुसा पनि नोक्सान हुन्छ गाईबस्तु पालेका मान्छेलाई अब त्यो भुसाको पनि समस्या भयो भुसा पनि किन्नु पऱ्यो त्यो भयो अनि अर्को भयो गाईबस्तुले छाडा गाईबस्तुले झन् काटेको गाउँलेहरूलाई खान झन् सजिलो भयो।
मेरो नाम सुरेन्द्र मिश्र यहाँ एकदमै किसानहरूलाई एकदमै सिध्याइसक्यो कसरी भने अहिलेसम्म खेतैमा छ गाउँ अनि पानी परेर हजुरको गाउँ पुरै भिजाएर अब कसरी गर्ने के गर्ने भन्ने त्यो अर्को ठाउँबाट अब राज्यहरूको यस्तै समस्या भने अब किसानहरूले के गर्ने त्यस्तै छ।
पाल जोशी हो असर त परिहाल्छ मलाई होइन यहाँ सबै जतिले बारी नालीका कृषकहरू सबैलाई असर परेछ अब भित्राउने बेला काटे पानी पर्यो सबैले गाउँ काट्यो बेला सबैलाई असर नै परेको छ।
म देख्दछु जो बर्सातले गर्दा किसानहरूलाई साह्रै मार्ग पर्यो 60% जति क्षति होला जस्तो लागिरहेछ जीएमको पनि ध्यान जाओस् भन्ने मेरो पनि आग्रह हुन्छ।
खेत राम्रो होइन आज सुकैको अब कल काम आगे करके सोचे रहे तो एक दूसरे तीसरे दिन आज फिर बरस दे गाय के लोट पोट करके गेहूँ उठे करके सोचे रहे अपना आदमी का आदमी के संग संग जानवर के टाइम फसा उसा को फिर कभी समस्या होना नहीं लागत है।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 107.4 मेगाहर्ज बारसिङ्गा एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रुबाय लेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको विश्रामपछि पुनः आउनेछौँ।
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी दुई कञ्चनपुरमा भर्ना खुल्यो।
मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी दुई कञ्चनपुरमा वैशाख दुई गतेदेखि वैशाख दस गतेसम्म भर्ना खुलेको सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गमा जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू
स्वच्छ तथा शान्त वातावरणमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा पठन पाठन गरिने,
बाल मैत्री विधिद्वारा शिक्षण गरिने,
कक्षा सात आठ र कमजोर विद्यार्थीका लागि डे होस्टेलको व्यवस्था भएको,
पाठ योजनाद्वारा अध्यापन गराइने,
यस संस्थाबाट अध्ययन गरी अन्यत्र नामी संस्थामा गएका छात्र छात्राहरूले अग्रिम स्थान लिने गरेको,
उपयुक्त कम्प्युटर र विज्ञान ल्याबको व्यवस्था भएको,
भर्ना कार्यक्रम वैशाख दुई गतेदेखि वैशाख दस गतेसम्म
सञ्चालन गरिने, कक्षाहरू नर्सरीदेखि आठ सम्म,
कक्षा सञ्चालन वैशाख बाह्र गते बिहान सात बजेदेखि हुनेछ।
प्रिन्सिपल श्री मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाँडी गाउँपालिका दुई कञ्चनपुर। थप जानकारीका लागि सम्पर्क 9819193 र 9804143398।
साथै नववर्ष 2075 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभचिन्तक तथा शिक्षा प्रेमी महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
काठमाडौँका विशेषज्ञ डाक्टर अब जेके मेडिकेयरमा डाक्टर शम्भुदत्त जोशी एमबीबीएस एमडी फार्म एमडी डर्माटोलोजी नाम्स वीर अस्पताल एमबीबीएस नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ
यही चैत्र 30 गते आउँदै हुनुहुन्छ।
सम्पर्क स्थान जेके मेडिकेयर अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। फोन 0995252656 मोबाइल 9848723066 र 9848752095।
जेके मेडिकेयरमा विशेषज्ञ डाक्टर आउने अत्यन्त जरुरी सूचना।
डाक्टर तन्वीर अहमद खान मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर
वैशाख एक गते आउँदै हुनुहुन्छ।
मुटु ढुकढुक गर्ने, ज्यानै झस्कने, असामान्य तथा लामो समयसम्म टाउको दुख्ने, डट लाग्ने, बढी रिसाउने, नमिल्दो कुरा गर्ने तथा असामान्य व्यवहार गर्ने, यौन इच्छामा कमी आउने, धेरै रक्सी पिउने तथा लागु पदार्थको सेवन गर्ने, बच्चा तथा वृद्धहरूको जस्तो व्यवहार गर्ने र बच्चाहरूले ओछ्यानमा साफ गर्ने भएमा सम्पर्क गर्नुहोला। सम्पर्क स्थान जेके मेडिकेयर अस्पताल रोड महेन्द्रनगर। सम्पर्क फोन 0995252656 र मोबाइल नम्बर 9848723066।
भारतका वाइज म्यान अक्सिजन यूबीआई आईडीबीआई मुथट फाइनान्स एक्सिस र यस बैंकबाट सजिलै नेपालमा आइएमई गर्न सकिने। थप जानकारीका लागि 01443060044445।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बझाङको बुगल नगरपालिका वडा नम्बर 7 र 8 भएका बेसाहाराहरूलाई वडाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ। गाउँमा भएका बेसाहारा एकल अपाङ्गता भएका व्यक्तिहरूलाई वार्षिक 5,000 दरले सामाजिक सुरक्षा भत्ता सहयोग गरिने निर्णय गरिएको वडा नम्बर 8 वडाध्यक्ष वडा सचिव दीर्घसिंह कुञ्जेडाले बताउनुभयो। वडा नम्बर 7 र 8 भित्रका ग र घ वर्गको परिचय पत्र पाएका अपाङ्गता व्यक्तिहरूलाई समेत वार्षिक 5,000 रुपियाँ सहयोग गरिने भएको छ। अहिले त्यस्ता व्यक्तिहरूको 30 बढी निवेदन ओडामा परेको उहाँले जानकारी दिनुभयो। त्यस्ता व्यक्तिहरूको खोजी भइरहेको वडाध्यक्ष शिवशङ्कर जागरीले बताउनुभयो। ग्रामीण बस्तीमा भएका, नागरिकतामा कम उमेर भएका तर वास्तविक उमेर धेरै भएकाहरूलाई समेत सम्मान स्वरूप सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने उहाँले बताउनुभयो। नागरिकतामा 60 नपुगेका तर वास्तविक उमेर 80 पनि बढी भएकाहरूलाई सहयोग गरिने उहाँले बताउनुभयो। एउटा ओडाले बेसहारा तथा असहायहरूका लागि भन्दै 5,00,000 रुपियाँ छुट्याएको छ। यो कार्यक्रम अब बुगल नगरपालिका भरि लागू गर्ने सोच भएको बुगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताउनुभयो। यसका साथसाथै तत्कालका लागि बेसहारा असहायहरूका लागि सामाजिक सुरक्षा भत्ता दिन लागि उहाँले बताउनुभयो। वडा नम्बर 7 र 8 सार्वजनिक सूचना जारी गरी ग्रामीण बस्तीमा भएका बेसहाराहरूलाई आफूसँग भएको परिचय पत्र सहित निवेदन दिन आग्रह गरेको छ। कार्यक्रम ग्रामीण बस्तीमा लागू भएपछि यहाँका बेसहारा र असहायहरू निकै खुसी भएका छन्।
डोटी जिल्ला अदालतका न्यायाधीश जनन्द पनेरोले स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि म्याद तामेलीमा समस्या भएको बताएका छन्। न्यायाधीश पनेरोले जनप्रतिनिधिहरूले नबुझिदिँदा समस्या उत्पन्न भएको बताउनु भएको हो। यसअघि कर्मचारीहरू हुँदा यो समस्या नभएको जनाइएको छ। म्याद तामेले गर्दा सम्बन्धित व्यक्तिकै हातमा म्याद थमाउनु पर्ने, सम्बन्धित व्यक्ति नभेटिएमा उसको घरमा सूचना टास गर्नुपर्ने र उक्त सूचनाको एक प्रति सार्वजनिक स्थलमा पनि टास गर्नुपर्ने व्यवस्था छ। न्यायाधीश पनेरुका अनुसार सूचना टास गर्दा रोभरमा राख्नुपर्ने हुन्छ, तर जनप्रतिनिधिहरू रोभरमा बस्न नमानेका कारण समस्या उत्पन्न हुने गरेको जनाइएको छ। पनेरुले जनप्रतिनिधिहरूले सहयोग नगरेको गुनासो तामिलदारहरूबाट आउने गरेको पनि बताउनु भयो। फलानु व्यक्तिलाई हामी चिन्दैनौँ, फलानु नाम गरेको व्यक्ति फलानु होइन, त्यो त्यसको नाम त अर्कै हो भनेर जनप्रतिनिधिहरूले असहयोग गर्ने र अल्टाल गर्ने गरेको जनाइएको छ। गाउँमा एउटै व्यक्तिका फरक फरक नाम हुने हुँदा प्रयोग भइरहेको नाम र सरकारी लिखतहरूमा भएको नाम फरक परेर पनि समस्या उत्पन्न भएको छ। प्रतिवादीका नाममा तामेल गरिएको म्याद समयमै उनीहरू समक्ष नपुग्दा मुद्दा फैसला गर्नमा समेत ढिलाइ हुने गरेको जनाइएको छ। डोटी जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 18 र यस वर्ष हालसम्म दर्ता भएका 55 गरी 73 मुद्दामध्ये हालसम्म 35 मुद्दा फर्चियोट भएको अदालतका श्रेष्ठदार राईमान कुञ्जेडाले जानकारी दिनुभयो।
डोटीको जोराइल गाउँपालिका 2 डाँडाखालीमा आज दिउँसो चट्याङ लागेर 2 मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका 12 छोरा ओम प्रकाश भण्डारी र खेम भण्डारीका 9 छोरा भुवन भण्डारी रहेका छन्। खेम भण्डारीको घरमा खेलिरहेको बेला परेको चट्याङले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायक उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो।
अछाममा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरकारवालाहरूलाई जानकारी गराइएको छ। देशैभरि चाहिँ वैशाख 2 गतिबाट अछाममा पनि राष्ट्रिय आर्थिक गणना सुरु हुने सबैलाई जानकारी गराइएको हो। चैत्रदेखि असार मसान्तसम्म 4 महिना जिल्लामा मङ्गलसिन्ध र साफे बगरमा कार्यालय स्थापना गरी कामको थालनी हुने भएको छ। अछामका 10 स्थानीय तहमा वैशाख 2 गतिदेखि जेठ 15 गतेसम्म गणकलाई प्रत्येक स्थानमा खटाइने भएको छ। अछाममा आर्थिक गणना कार्यालय अछामको आयोजनामा भएको कार्यक्रममा सहभागी सबै सरकारवालाले यो अभियानलाई सफल पार्न आआफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता जनाएका छन्। कुनै पनि व्यक्तिलाई करको दायरामा ल्याउनका लागि नभई समृद्ध राज्य निर्माणका लागि टेवा पुग्ने भएकाले यो कार्यलाई सफल पार्न सबै लागि पर्ने बताएका छन्। निमित्त प्रमुख जिल्लाधिकारी तुलबहादुर काउचाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल रहनु भएको थियो।
नेपालमा वन लगानी कार्यक्रम लगानी योजना र समर्पित अनुदान संयन्त्र जिल्ला स्तरीय एक दिने गोष्ठी आज सम्पन्न भएको छ। वन कार्यालयको आयोजनामा भएको गोष्ठीमा सरकारी तथा गैर सरकारी कार्यालयका पदाधिकारीहरू बीच 5 चरण अन्तर्गत समुदायमा आधारित वन व्यवस्थापनका माध्यमबाट दिगो वन व्यवस्थापन, वनमा आधारित आर्थिक विकासको लागि वन व्यवस्थापन लगायतका मुद्दाहरूमा व्यापक छलफल गरिएको हो।
जिल्ला स्तरमा रहेका केही सरकारी कार्यालय आजबाट खारेज गरिने भनिए पनि तयारी पुरा नहुँदा अझै केही समय ती कार्यालयहरूको अस्तित्व कायमै रहने भएको छ। जिल्लामा रहेर सेवा प्रवाह गरिरहेका करिब 2 कार्यालय खारेज गर्न लागि हो। संविधानले अधिकार स्थानीय तहमा प्रत्यार्जन गरेका कार्यालयहरूको सेवा पनि अब सोही निकायबाट पाउने प्रबन्ध गरिएको छ। ती सरकारी कार्यालयको चलाचल सम्पत्ति पनि स्थानीय तह मातहतमै जाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुद्रसिंह तमाङले जानकारी दिनुभयो। जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा गठित समिति मार्फत सम्पत्ति स्थानीय तहमा हस्तान्तरण गरिने तमाङको भनाइ छ। खारेजमा पर्ने जिल्ला सरकारी कार्यालयमा कृषि डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भू संरक्षण, जनस्वास्थ्य, महिला विकास लगायतका छन्। सेवाग्राहीको अधिक चाप हुने मालपोत, नापी, भूमि सुधार कार्यालय पनि खारेज भएका छन्। जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायमै रहने जनाइएको छ।
यस वर्ष नेपालको आर्थिक वृद्धि दर 4.9% रहने एसियाली विकास बैङ्क एडिबीले प्रक्षेपण गरेको छ। सरकारी लक्ष्यअनुसार विकास खर्च नहुनु, रेमिट्यान्समा आएको गिरावट, बाढी पहिरो, उद्योग उत्पादनमा कमी तथा धान उत्पादनमा ह्रास आउनुलाई प्रमुख कारण मान्दै एडिबीले सन् 2018 नेपालको आर्थिक वृद्धि दर 5% कम रहने अनुमान गरेको हो। चालु आर्थिक वर्ष मूल्य वृद्धि 5.5% पुग्ने एडिबीले अनुमान गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 1% बढी हो। यद्यपि राष्ट्र बैङ्कले मुद्रास्फीतिको 7% रहने जनाएको छ। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा एसियन आउटलुक 2018 सार्वजनिक गर्दै नेपालका देशीय निर्देशक मुख्यतर खामुद खानोभले यो गत वर्षको भन्दा सुधार उन्मुख रहेको बताउनुभयो। एडिबीले गत वर्ष 4.7% प्रक्षेपण गरेपछि अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धि दर भने सार्वजनिक गरेको छैन। नेपाल सरकारले चालु आर्थिक वर्ष 7.2% आर्थिक वृद्धि दरको लक्ष्य लिए पनि मध्यावधिक समीक्षाका क्रममा 6% झर्ने बताएको छ। एडिबीले सन् 2019 कुल गृहस्थी उत्पादन 5.5% रहने अनुमान गरेको हो।
अब खेल खबर। धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको फाइनल प्रवेशका लागि आज हुने तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डन स्विसको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले दुई ओभरको समाप्तिमा 8 रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन। आज खेल नतिजाविहीन भएसँगै भोलि रिजर्भ डेमा यही खेल हुने निर्णय भएको छ। पहिलो क्वालिफायर खेलमा टिम चौरा धनगढीसँग हारेको काठमाडौँ र एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेड बिच दोस्रो क्वालिफायर खेल हुन लागेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगर बीचको विजेताले उपाधिका लागि शनिबार टिम चौराहा धनगढीको सामना गर्नेछ। सोमपाल कामी नेतृत्वको धनगढी पहिलो क्वालिफायर खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सात नम्बर प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक मुलुकभर सिन्डिकेट अन्त्य भइरहँदा प्रदेश नम्बर 7 ट्याङ्करको सिन्डिकेट थापत।
केही दिन यता कञ्चनपुर लगायतका आसपासका क्षेत्रमा निरन्तर पानी पर्न थालेपछि किसानहरू समस्यामा। अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरकारवालाहरूलाई जानकारी।
र महेन्द्रनगर काठमाडौँ बीचको खेल वर्षाका कारण नतिजाविहीन।
हस्त, यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।